यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083को विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि शुरू हुँदै, परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणका लागि बेइजिङमा, मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो, अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्चस्तरीय प्रतिनिधिमण्डल तेहरानमा, र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि भोलि र पर्सि छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ। भोलि युवा, श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ। त्यसै गरी पर्सि विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नु भएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुनेछ। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किनुहुने कार्यक्रम छ। मध्य प्रदेशका 100% जनसंख्यामा विद्युत सेवा पुगेको छ। राष्ट्रिय प्रसारण मार्फत प्रदेशका 126 पालिकाको 1271 वटाका सबै घरधुरीमा विद्युत सेवा पुगेको हो। आर्थिक वर्ष 2082-83 लागि आज प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा प्रदेशका 100% जनसंख्यामा विद्युत सेवा पुगेको उल्लेख छ। अर्थमन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट प्रदेशको आर्थिक सर्वेक्षणले दिएको संकेतको आधारमा आउने पनि बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि 2,62,74,00,000 रूपियाँ विनियोजन गरिएको छ। त्यसमा नेपाल सरकारतर्फ 1,19,74,00,000 रूपियाँ रहेको छ भने वैदेशिक सहायतातर्फ 1,43,00,000,000 रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ। दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नवीकरणीय ऊर्जा प्रवर्धनको भायबिलिटी ग्याप फण्डिङ, विपदबाट क्षति भएका आयोजनाहरूको पुननिर्माण तथा मर्मत सम्हार र अफग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी 5 वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन 2083मा अर्थमन्त्री डाक्टर वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताउनुभयो। बजेटमा करको दर घटाएर 1 लाखसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाको पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्र ज्योति संघको आज काठमाडौँमा आयोजित 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम रहेको उहाँहरूको भनाई थियो। औसत आयु, उच्च रक्तचाप तथा मधुमेहका बिरामी बढ़ेका कारण नेपालमा आँखाका बिरामी बढ़ेको उल्लेख गर्दै उहाँहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच वृद्धि गर्न जोड़ दिनुभयो। नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सहभागीले नेपाललाई आँखा उपचारको हब बनाउन सकिने सम्भावना रहेको औल्याउनुभयो। भारतमा निर्यात हुँदै आएको नेपाली चिया परीक्षणका लागि भन्दै भारतले निर्यातमा अवरोध गरेपछि चिया उद्योगी र चिया उत्पादक कृषक दुवै मारमा परेका छन्। नेपालबाट लगिएको चिया परीक्षण भारतमा लामो समय लाग्दा र चिया थन्किदा चिया उद्योगीहरूले कारखाना सञ्चालन गर्न नसकिने भन्दै असार 1 गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन्। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
पछिल्लो समय भारतीय टी बोर्डले नेपालबाट भारत जाने चियामा निकै कडाई गरिरहेको छ। अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि नेपालबाट भारत पुगेका तयारी चिया उतै रोकिएको अवस्था छ। परीक्षणमा लगिएको धेरै नमूनाको रिपोर्ट अझै आएको छैन। नेपाली तयारी चिया कोलकातामा 2 लाख केजी होल्ड गरिएको छ भने करिब 7 लाख केजी चिया कारखानामा रहेको उद्योगीको भनाइ छ। सूर्योदय टी एसोसिएशनका अध्यक्ष डिलीराम श्रेष्ठ:
जति भारतमा गएर चिया बसेको छ त्यो अहिले क्याल्कुलेसनमा 2-3 लाख केजीसम्म नेपालमा बसेको चिया भनेको अहिले हारिमा 5 लाखदेखि 7 लाख केजीसम्म गोदाममा थन्किएको छ।
कारखाना बन्द गर्नुको विकल्प नभएको चिया व्यवसायी बताउँछ। व्यवसायी रविन प्रसाई:
अब यत्रो हजारौं किसान मजदुरको चाहिँ अब हामीले समयमा भुक्तानी दिन नसक्ला जस्तो छ। प्रबन्ध कार्यालय गयौं, उहाँहरू के भन्छ भने ल्याउनुहोस् हामी यहाँ चिया बेचिदिन्छौँ भन्नुहुन्छ। अब हामी त के पनि गर्छौँ भने ट्रकका ट्रक सिंहद्वारा चाहिँ चिया लानु पर्ला जस्तो भइसक्यो।
नेपालबाट भारत निर्यात भएका चिया झण्डै 3 साता यता भारतमै थन्किएको छ भने अझै रिपोर्ट आएको छैन। यस अगाडि भने एक पटक नमूना परीक्षण पास भएपछि 20 गाडीसम्म चिया भारत निर्यात हुँदै आएकोमा अहिले प्रत्येक गाडीको नमूना परीक्षण गर्नुपर्ने र रिपोर्ट ढिलो आउने गरेको र भारतले गर्ने परीक्षणमा समेत आफूहरू विश्वस्त नभएको उद्योगीहरू बताउँछन्। चिया उद्योगी पूनम राई:
भारत सरकारले कस्तो गरिरहेछ भने भन्सारबाट चिया जानु दिन्छ तर गएपछि कलकत्तामा गएर चिया बेच्नु दिँदैन। चिया पास हुनलाई कमसेकम 30-40 दिन लाग्छ। त्योपछि पनि फेरि दोस्रो स्याम्पल भएपछि 30-40 दिन कुर्ने 60 दिन कुनै पनि चिया त्यहाँनिर रोकेर बेच्दाखेरि चियाले दाम पाउने भएन। हामीलाई त्यो प्रकारको प्रतिबन्ध लगाएको छ। जुन प्रकारको रिपोर्ट आइरहेको छ अहिले विश्वास गर्दैनौ। रिपोर्ट छ, होइन 22 रिपोर्ट छ।
उद्योगीहरू कारखाना धान्नै नसक्ने अवस्थामा पुगेको बताउँछन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका महासचिव गोपाल कटेल:
यदि गभर्नमेन्ट लेभलबाट नि यसलाई चाहिँ एउटा स्ट्राटेजिक नीति अप्नाएर चाहिँ एउटा वार्ताद्वारा छुट्टै पहल गरिँदैन भने हामी उद्योगीहरू चाहिँ अब एक किसिमको थकित भइसकेको छ। हामी विकल्पहरू छैनन्। हाम्रो विकल्प भनेको चाहिँ उद्योग बन्द गर्ने हामी चाहिँ अन्तिम अवस्थामा छौँ।
यसबाट चिया उद्योगी मात्र होइन चिया किसान झनै मारमा परेको देखिन्छ। उद्योगीको चिया भारतमै होल्ड हुँदा अब किसानको भुक्तानी पनि गर्न नसकिने एसोसिएशनले जनाएको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनले एक विज्ञप्ति जारी गर्दै असार 1 गतेदेखि समस्या समाधान नभएसम्म कारखाना बन्द गर्ने जनाएको छ। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
आदिवासी जनजाति युवा महासंघ नेपाल र राष्ट्रिय युवा परिषदको आयोजनामा विश्व आदिवासी युवा सम्मेलन 2026 सम्पन्न भएको छ। यही जेठ 30 र 31 गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तर्क्रिया र अनुभव आदान प्रदान गरिएको महासंघ नेपालका अध्यक्ष किरण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सम्मेलनमा आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र, संयुक्त राष्ट्र संघीय निकायका कार्यक्रम, विश्वव्यापी मंचमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणा पत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित रहेको आयोजकले जनाएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिका ओडा नम्बर 8 सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरूले पेशा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्र समेटेर 101 मुद्दाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रिय सभागृहमा आज आयोजित नगरसभाको 19 अधिवेशन बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने लक्ष्य सहित नयाँ नीति कार्यक्रम पेश गर्नु भएको हो। यस्तै नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकता राख्दै फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनः चक्रिय लगायत प्रयोगमा आधारित बनाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने उल्लेख छ। मानवताका लागि एक थोपा रगत रक्तदान गरौं जीवन बचाऊ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस आज नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकता बारे चेतना अभिवृद्धि गर्नुका साथै निशुल्क तथा स्वैच्छिक रूपमा रक्तदान गर्ने, रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जून 14 यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवसका अवसरमा रोल्पामा रक्तदान गरेर दिवस मनाइएको छ। स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा स्वैच्छिक रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्दै रक्तदाताको योगदानको सम्मान गरिएको छ। कार्यक्रमका सहभागीले जिल्लामा रगतको अभाव हुन नदिन सबै नागरिक स्वैच्छिक रूपमा रक्तदान अभियानमा जोड़िनुपर्ने र रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानव सेवामा लिनुपर्नेमा जोड़ दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच अझै शान्ति सम्झौता हुने दावी गर्नुभएको छ। अमेरिकाले शान्ति सम्झौता हुने भन्दै आए पनि इरान अमेरिकाप्रति अझै सशंकित भएका कारण राष्ट्रपति ट्रम्पले सो कुरा दोहोर्याउनु भएको हो। महीनौदेखि जारी मध्यपूर्व युद्ध अन्त्यका लागि मध्यस्थताको नेतृत्व गर्दै आएको पाकिस्तान र अमेरिकाले द्वन्द्व अन्त्यका लागि सहमतिमा हस्ताक्षर हुने संकेत गरे पनि तेहरानले त्यो समयलाई लिएर शंका व्यक्त गरेको छ र इरानी मीडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्। इरान र संयुक्त राज्य अमेरिका बीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहेका बेला कतारको एक उच्चस्तरीय प्रतिनिधि मण्डल आजै तेहरान पुगेको छ। कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमण सम्भावित शान्ति सम्झौताको अन्तिम रूप लिनु अघि मध्यस्थता प्रक्रियालाई अगाडि बढ़ाउने प्रयासको हिस्सा हो। इरानी अधिकारीहरूले सम्झौताका केही महत्वपूर्ण पक्षमा अझै छलफल जारी रहेको संकेत दिएका छन्। इरानी संचार माध्यमहरूले पनि प्रस्तावित ढाँचाबारे अन्तिम निर्णय बाँकी रहेको उल्लेख गरेका छन्। कतारले विगतमा पनि क्षेत्रीय विवाद समाधानमा मध्यस्थकर्ताको भूमिका खेलेको थियो। तेहरानमा कतारी प्रतिनिधिमण्डलको पछिल्लो भ्रमणलाई युद्ध विरामलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयासको रूपमा हेरिएको छ। यद्यपि सम्झौता नजिक पुगेको दावी भइरहेका बेला समय सीमा कार्यान्वयनको स्वरूप र दुवै पक्षको अन्तिम सहमतिबारे अझै केही अनिश्चितता कायम रहेको देखिन्छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी G7 शिखर सम्मेलनले नयाँ विश्व व्यवस्थाको आधार निर्माण गर्न सक्ने बताउनु भएको छ। शिखर सम्मेलन हुनु केही दिन अघि आयोजित एक अन्तर्क्रिया कार्यक्रममा उहाँले विश्व शक्ति सन्तुलन द्रुत रूपमा परिवर्तन भइरहेको र यस्तो बेला परम्परागत शक्ति केन्द्रहरू मात्र नभई उदीयमान राष्ट्रहरूको बढ़्दो सहभागिताले विश्व शासनको नयाँ ढाँचा निर्माण गर्ने अवसर सिर्जना गरिरहेको बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री कार्नीले बदलिदो विश्व परिवेशमा बहुपक्षीय सहकार्यको आवश्यकता अझ बढ़ेको धारणा पनि राख्नुभयो। साथै उहाँले महाशक्तिको प्रभुत्वलाई सन्तुलनमा राख्न मध्यम शक्तिका राष्ट्रहरूले साझा भूमिका खेल्नुपर्ने आह्वान समेत गर्नुभएपछि अन्तर्राष्ट्रिय रूपमा व्यापक बहस सिर्जना गरेको अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्री कार्नीले यसपटकको जी सेभेन सम्मेलन परम्परागत सदस्य राष्ट्रहरूको सीमा भन्दा बाहिर फैलिएको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वाणिज्य बैंकहरूको निक्षेप संकलन र सम्पत्ति बढ़े पनि कर्जाको गुणस्तर खस्कँदा र खराब कर्जा चुलिँदा बैंकहरू पुँजीगत दबावमा परेको देखिएको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 को वार्षिक सुपरभिजन प्रतिवेदनले वित्तीय सूचक र बजार अंशको अवस्था हेर्दा वाणिज्य बैंकहरूको कुल निक्षेप 13.63% बढ़ेर 6,541 खर्ब 65 अर्ब पुगेको उल्लेख गरेको छ। समीक्षा वर्षमा बैंकहरूको कुल कर्जा तथा सापटी 10.49% वृद्धि भई 4,963 खर्ब 15 अर्ब पुगेको देखाएको छ। तर उत्पादन र उपभोगको तुलनामा कर्जा प्रवाहको अनुपात भने 80.05% खुम्चिएको छ। सुपरभिजनका क्रममा राष्ट्र बैंकले बैंकहरूको संस्थागत सुशासन, कर्जा व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर त्रुटिहरू औल्याएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित राख्न नियम छल्ने प्रवृत्ति बन्द गर्न बैंकहरूलाई सचेत गराएको छ। वाणिज्य बैंकहरूले असार महिनाका लागि आफ्नो नयाँ ब्याज दर तालिका सार्वजनिक गरेका छन्। तालिका अनुसार जेठको तुलनामा असार महिनामा निक्षेपको औसत ब्याज दर सामान्य अंकले घटेको छ। व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर जेठको 4.343% बिन्दुबाट घटेर असारमा 4.265% बिन्दु कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर पनि जेठको 3.204% बिन्दुबाट घटेर 3.18% बिन्दुमा झरेको छ। म्याग्दी जिल्लाको मालिका गाउँपालिका रूमका महिलाले वनमा खेर जाने अल्लोलाई आमदानीको स्रोत बनाएका छन्। अल्लोको रेसा प्रशोधन गरी विभिन्न किसिमका सामग्री बनाएर त्यहाँका महिलाहरू स्वरोजगार मात्र भएका छैनन्, राम्रो आमदानी समेत गरेका छन्। रूम अल्लो कपड़ा तथा ढाका उत्पादन समूहका अध्यक्ष मन कुमारी पुनले 12 जना महिला उद्यमीहरूले अल्लोबाट कपड़ा बनाउने काम गरिरहेको जानकारी दिनुभयो। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लोबाट कपड़ा बनाउने गरेको र प्रति मिटर 500 देखि 750 रुपियाँका दरले अल्लोको कपड़ा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
फिफा विश्वकप अन्तर्गत आज राति नव प्रवेशी कुराकाव विरूद्ध 4 पटकको विश्वकप विजेता जर्मनी खेल्दैछ। खेल नेपाली समय अनुसार आज राति 11:15 हस्टन स्टेडियममा शुरू हुनेछ। जर्मनीको टोली पछिल्ला 2 संस्करण समूह चरणबाटै बाहिरिएको थियो, त्यसैले कुराकाव विरूद्ध जर्मनीलाई मनोवैज्ञानिक दबाव भने हुने खेलप्रेमीहरूले अनुमान गर्न सक्छन्। यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ। पछिल्ला 9 खेलमा जर्मनीले विपक्षीलाई हराएको छ। यसै वर्ष भएका 4 मैत्री पूर्ण खेलमा जर्मनीले स्विजरल्याण्ड, घाना, फिनल्याण्ड र सह आयोजक अमेरिकालाई हराएको थियो। जर्मनीले कुराकाउ पछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। आइतबार बिहान भएको फिफा विश्वकप समूह सीको खेलमा 5 पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। आइतबार बिहान न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले 1-1 अंक बाँडेका हुन्। खेलको 21 औं मिनटमा ब्राहिम डियाजको पासमा आई साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। शुरूआती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिलमाथि दबाव बनाएको थियो, तर ब्राजिलले 32 औं मिनटमा खेलमा पुनरागमन गर्यो। स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै खेल 1-1 को बराबरीमा ल्याए। यस नतिजासँगै समूहमा ब्राजिल र मोरक्कोले समान 1-1 अंक जोडेका छन्। समूहमा स्कटल्याण्ड र हाइटी पनि रहेका छन्। यस्तै हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता 2026 सुखद शुरूआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह सीको खेलमा स्कटल्याण्डले हाइटीलाई 1-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद शुरूआत गरेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जीतसँगै शीर्ष 3 अंक जोड़ेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् 1998 विश्वकप खेलेको थियो, त्यसपछि लगातार छनौट हुन सकेको थिएन। काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ। काठमाडौँ महानगरपालिका 22 आयोजना गरेको मिस्टर महानगरको दोस्रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो। मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले 75 किलो भन्दा माथिको तौल समूहबाट उपाधि जितेका हुन्। उनले तौल समूहको प्रतिस्पर्धामा 1,00,000 र ओभरअल प्रतिस्पर्धाबाट दोस्रो मिस्टर महानगरको उपाधि सहित 5,00,000 र ट्रफी र ब्यानर प्राप्त गरेका छन्। गत वर्ष सम्पन्न पहिलो प्रतियोगितामा ग्रेस महर्जनले पहिलो मिस्टर महानगर उपाधि प्राप्त गरेका थिए। महिला फिजिक्सतर्फ एनआरके फिटनेसकी सीता खत्रीले प्रथम स्थान हासिल गरिन्। उनलाई नगद 1,25,000 सहित पदक र सम्मान पत्र प्रदान गरिएको छ। डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र ग्राण्ड स्टार्सले 5 नखीपोट खुला पुरूष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। आर्मी पुरूष तथा ग्राण्डी महिलामा च्याम्पियन बनेको हो। नखीपोट स्थित आयोजक नखीपोट युथ क्लबको कवर हलमा भएको पुरूष फाइनलमा आर्मीले आईआईएमएस किर्तिपुरलाई 83-78 पराजित गर्दै उपाधि रक्षा गर्यो। आर्मीका प्रज्वल महर्जनले 22 अंक जोड़े। महिलाको उपाधि भिडन्तमा ग्राण्डीले बुढा नीलकण्ठलाई 67-34 हरायो। ग्राण्डीकी रिन्चेन मोक्तानले 20 स्कोर गरिन्। चारै क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको ग्राण्डीले क्रमशः 21-10, 16-8, 21-9 र 9-7 प्रदर्शन गरेको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपात हुने। बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपात हुने। साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मध्य प्रदेशको पनि एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा सम्मको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 विभिन्न शीर्षकमाथिको छलफल भोलिदेखि शुरू हुँदै परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको 4 दिने भ्रमणका लागि बेइजिङमा। मध्य प्रदेशका सम्पूर्ण घरधुरीमा विद्युत सेवा पुग्यो। अमेरिका र इरान बीच शान्ति सम्झौता हुने भएपछि कतारको उच्चस्तरीय प्रतिनिधि मण्डल तेहरानमा र फिफा विश्वकप 2026 अन्तर्गत आज राति जर्मन र कुराकाओ बीच खेल हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।